आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तपाईहरुको हालखबर कस्तो छ? परिवारहरु कस्तो हुनुहुन्छ? आशा गर्दछौ कि उही जीवित अनि सामर्थ्य परमेश्वरको अनुग्रह मुनि आनन्द कुशल जीवन यापन गरिरहनु भएको छ, आफ्नो विश्वासी जीवनको आनन्द उठाइरहनु भएको छ। मित्र, यदि कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउन सक्नुहुनेछ। हामी निश्चय नै तपाईहरुको निम्ति प्रार्थना गरिदिनेछौ र प्रार्थना गरिरहेका छौ। त आउनुहोस् हामी अब वचनतिर लागौं। त्यो भन्दा पहिले हामी छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, एकपल्ट हामी तपाईँको चरणमा बडो दीनता र नम्रताको साथ आएका छौं। तपाई हामी हरेकसँग आज पनि आफ्नो वचनद्वारा बातचित गर्नुहोस्। पवित्र आत्मा परमेश्वरको वचनको रहस्य खोल्नलाई सहायता गर्नुहोस्। हाम्रो मन, हाम्रो दिमाग, हाम्रो हृदयलाई खोल्नुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्न चाहन्छु। नाम नाम गरेर आशिष दिनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले ख्रिस्टियन जीवन यापनको लागि पुरस्कार इनाम विषय अन्तर्गत फिलिपी 3:1-3 देखिरहेका थियौं। पावलले भूतकाल वा अतीतका धार्मिक निष्ठा प्रणालीको बदलेथे। आज हामी यही उपविषय अन्तर्गत आगे 3:4-9 वचन देख्नेछौ। सबभन्दा पहिले हामी अघिल्लो दिनमा अध्ययन गरेका शास्त्र खण्डको हेर्नेछौ। त्यसपछि निरन्तर आजको अध्ययनका खण्डतिर लाग्नेछौ। फिलिपी 3:1-3 भनिएको छ, अन्तमा मेरा भाइहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई यी कुराहरू बारम्बार लेख्नमा मलाई साँच्चै कष्ट हुँदैन, तर तिमीहरूका निम्ति सुरक्षा छ। कुकुरहरूदेखि होसियार रहो, खराब काम गर्नेहरूदेखि होसियार रहो, काटकुट गर्नेहरूदेखि होसियार रहो, किनभने हामी आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रिस्ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्नेहरू नै साँचो खतना हौ। यहाँ हामी देख्छौ पावल ती फिलिपीका विश्वासीहरूलाई आनन्द गर्न आज्ञा दिन्छन् र यो कुराको सूचित गर्दछन् कि उसलाई यो पत्र लेख्नमा कुनै कष्ट छैन, झर्को छैन, जस्तो कि उसले कोरन्थीहरूलाई र गलातीहरूलाई लेख्दा भएथ्यो, किनकि उसले तिनीहरूलाई राम्ररी जान्दथे। तिनीहरू परिपक्व ख्रिस्टियनहरू थिए। तिनीहरूमा पावल पूर्ण रूपमा भरोसा गर्न सक्थे। त्यसपछि पावलले तिनीहरूलाई पूर्व सावधानी दिन्छन्, चेतावनी दिन्छन्। कुकुरहरूदेखि खराब काम गर्नेहरू र खतनाहरूदेखि होसियार हुन, मतलब विभिन्न किसिमका झुट्टा शिक्षाहरूदेखि होसियार हुन चेतावनी दिन्छन्। तिनीहरूमध्ये यहाँ विशेष जोड़ ती खतनाहरू हुँ भन्ने वा व्यवस्थावादीहरूमाथि दिन्छन् जो ख्रिस्टियनहरूलाई उद्धारको निम्ति र पवित्रकरणको निम्ति मोसाको व्यवस्था पालन गर्न पनि आवश्यक छ भनी सिकाउँथे। तर पावल भन्छन् कि परमेश्वर अब कति पनि बाह्य कुराको हेर्नुहुन्न। बाह्य धार्मिक कृत्य वा धार्मिक विधि परमेश्वरको नजरमा कति पनि अब महत्वपूर्ण छैन। त्यस्ता कुराहरूमा भरोसा गर्न आवश्यक छैन। साँचो खतना हृदयको खतना हो। मित्र, मैले अघिल्लो दिनमा भनिसकेको छु कि जहाँ जहाँ पावल सुसमाचारीय प्रचार प्रसार यात्रामा जान्थे, त्यहाँ व्यवस्थावादी यहुदीहरूले उसलाई पछ्याउँथे। जब पावल एक ठाउँबाट अर्को ठाउँमा जान्थे प्रचार प्रसारको क्रममा, पछि पछि त्यहाँ विश्वासीहरूलाई ती यहुदीहरूले व्यवस्थावादीहरूले भेट्दथे र तिनीहरूलाई भन्थे, हेर्नुहोस् भाइहरू हो, हामी पावललाई राम्ररी जान्दछौ, चिन्दछौ, जसले भन्छ कि शरीरमा हामीले भरोसा गर्नु हुँदैन, हामीले धर्मविधि धार्मिक कृत्य वा बलिदानको विश्वास गर्नु हुँदैन, त्यो व्यवस्थाले उद्धार दिँदैन, उसले त्यो निश्चय नै भन्ने पर्छ, किनभने उनीसँग आश्रित हुने भर पर्ने त्यति धेरै कुरा केही छैन। हामीसँग जस्तो यहुदी धर्म पृष्ठभूमि उसको कहाँ छ र उसले व्यवस्थामा आफ्नो अज्ञानताको कारण र व्यवस्थाको मागहरूको पूरा गर्ने काममा उसको असफलताको कारण उसले त्यस्ता कुराहरू भनिरहेका छन्। त्यसकारण नै उनीसँग शरीरमाथि कुनै भरोसा छैन। अहिले पावल त्यसको उत्तर दिन्छन्। सुन्नुहोस्, फिलिपी 3:4 भन्छन्, तरै पनि मैले त शरीरमा पनि भरोसा राख्न सक्थे। यदि कसैले म शरीरमा भरोसा पर्न सक्छु भनी सोच्दछ भने म झन सक्छु। पाउल भन्छन्, यदि शरीरमा भरोसा गर्न सक्ने कुनै मानिस भए म अरू भन्दा अझ धेरै भरोसा राख्न सक्थे। अर्को शब्दमा उसले भनिरहेका छन् कि यदि त्यहाँ यहुदी धर्म वा व्यवस्थाको पालन र त्यसको मागहरूको पालन गर्ने कुनै व्यक्ति भए उनी यानि पाउल तिनीहरू भन्दा धेरै धेरै गरेर त्यसको पालन गर्ने र त्यसका मागहरूको पूरा गर्ने व्यक्ति थिए। अहिले पाउल ती सात कुराहरूको सूची दिन गइरहेका छन् जुनमा उसले एक समय त्यसको विश्वास गर्थे। यो धर्म हो। सुनोस्, यदि कुनै व्यक्ति धर्मद्वारा उद्धार पाउन सके टार्ससको साउल नै जो पछिबाट पाउल बने त्यो व्यक्ति थिए। पद पाँच र छमा भनिएको छ, आठौं दिनमा मैले खतना भयो, यानि आठौं दिनमा मेरो खतना भयो, इसरायली जातिको हुँ, बेन्यामिनको कुलको हुँ, हिब्रूहरूको हिब्रू हुँ, व्यवस्थाको विषयमा भन्नु हो भने फरिसी हुँ, जोसको विषयमा भन्नु हो भने मण्डलीलाई सताउने हुँ, व्यवस्थामा भएको धार्मिकताको विषयमा भन्नु हो भने दोष रहित थिए। मित्र, यिनै कुराहरूमा मानिसहरू अझै पनि घमण्ड गर्दछन्, तर तिनीहरू कुनै एउटाले तिनीहरूलाई उद्धार दिन सक्दैन। अमित्र, पाउल एक समयमा भरोसा गरेका कुराहरू मध्ये पहिलो हो आठौं दिनमा उसको खतना भयो। यो मसाइक व्यवस्था प्रणालीको आधारभूत धार्मिक कृत्य यानि संस्कार हो। निश्चय नै उनी आठ दिनको हुँदा कोक्रोबाट उठेर खतना गरिन मन्दिरमा वा सभाघरमा गएनन्। यसको मतलब हो उसका बाबु आमाले आठौं दिनमा उसको खतना गर्नलाई मन्दिरमा लगे। उसले यो कुराको स्पष्ट गरिरहेका छन् कि उससँग धार्मिक ईश्वरीय आमा बुबा थिए। तिनीहरूले उसलाई मसाइक व्यवस्था अनुसार हुर्काए बढाए। तपाईँले यादै होला, प्रभु येशू ख्रीष्टसँग पनि ईश्वरीय धार्मिक आमा बाबु थियो जसले उहाँलाई खतना गर्न मन्दिरमा लगेथे। एक समयमा उसले भरोसा गर्ने दोस्रो कुरा थियो, इसरायली जातिको हुँ। सम्भवत ती धेरै व्यवस्थावादीहरू भनाउँदाहरू, यहुदीवादीहरू भनाउँदाहरू दोगला थिए, तर पाउल चाहिँ बिल्कुल शुद्ध इसरायली यहुदी जाति थिए। मलाई लाग्छ यदि तपाईँले त्यस दिनमा मन्दिरमा पाउलको वंशावालीको जाँच गर्नुभए तपाईँले उसको वंशावाली पाउनुहुने थियो। पाउलसँग वंशावाली थियो, पृष्ठभूमि थियो, र उनी कहाँ का हुन्, कुन जातिका हुन्, कुन कुलका हुन् त्यसको बारेमा जान्दथे। त्यसपछि एक समयमा पाउलले भरोसा गर्न सक्ने तेस्रो कुरा थियो, त्यो थियो बेन्यामिन कुलको हो। यो चाहिँ यसो भने जस्तै हो, उनी उत्तम परिवारबाटका व्यक्ति थिए। बेन्यामिन याकुबको सबभन्दा प्रिय छोरा थिए। उत्पत्तिको पुस्तकमा यो तपाईँ देख्न सक्नुहुन्छ। राहेलले बेन्यामिनलाई जन्म दिइन् र बेन्यामिन जन्मेपछि लगत्तै तिनी मरिन्। मरिरहेको बेला तिनले भनिन्, मेरो वेदनाको छोरा। तर याकुबले उसलाई मेरो दाहिने हातको छोराको रूपमा नाम राखे। बेन्यामिन याकुबको दाहिने हात, उसको साथ दिने र डोर्याउने लाठी बने, जसमा याकुब भर पर्दथे। साथै इसरायलको पहिलो राजा साउल बेन्यामिन कुलबाट आएथे, र मेरो विचारमा टार्ससको साउल उसकै नामबाट राखिएका थिए। यसरी पाउल गौरवसँग घमण्डसँग भन्न सक्थे कि उनी बेन्यामिन कुलबाट आएका थिए। एक समयमा पाउल भर पर्ने चौथो कुरा थियो, हिब्रूहरूको पनि हिब्रू हुँ। यसको मतलब उनी लिडर अगुवा थिए। उनी धार्मिक क्षेत्रमा सबभन्दा उच्च स्थान ओहदा विशिष्ट स्थानमा थिए। एक समयमा पाउल भर पर्ने पाँचौं कुरा थियो, व्यवस्थाहरूको विषयमा भन्नुपर्ने हो भने म फरिसी हुँ। फरिसीहरूले इसरायलमा अति नै उक्तम समूहको प्रतिनिधित्व गर्दथे। तिनीहरू धार्मिक राजनीतिक पार्टी थिए र तिनीहरूको लक्ष्य चाहिँ राज्यको स्थापन गर्नु थियो। तिनीहरू बन्धुवा वा कैदको अवधिमा वा केही समयपछि सत्तामा दृश्यमा देखा परे। त्यो नै ती फरिसी झुन्डहरूको शुरूवात थियो। तिनीहरू मौलिकवादी थिए। तिनीहरू शास्त्रको अखण्डताको यानी शास्त्रहरूको अखण्डतामा, पवित्रतामा, पूर्णतामा र सच्चाइतामा विश्वास गर्थे। तिनीहरू स्वर्गीय दूतहरूमा विश्वास गर्थे। तिनीहरू पुनरुत्थान र आश्चर्य कर्महरूमा विश्वास गर्थे। अनि तिनीहरू आफ्नो राजनीतिकमा अति नै धेरै राष्ट्रवादीहरू पनि थिए। म सोच्दछु कि येशूलाई भेट्न निकोदिमसलाई पठाइएको एक कारण यो थियो कि तिनीहरूले सोचे उहाँ गलिलबाट आउनु भएको अगमवक्त हुनुहुन्छ। यदि उहाँको प्रसिद्धतामा, जनप्रियतामा पछाडिबाट जनताहरूसँग सम्पर्कको अलिकति स्थान मात्र पाए आफ्नो कामलाई पूरा गर्न हामीलाई थाहा छ। हामी जान्दछौ कि रोमलाई कसरी ठिक गर्नु। फरिसीहरूले सोचे कि तिनीहरूले राज्यलाई राजनीतिक हात चलाकीद्वारा, चलाक योजनाद्वारा ल्याउन सक्थे। तिनीहरू पृथ्वीमा परमेश्वरको राज्य स्थापन गर्न चाहन्थे। पाउलले भन्न सक्थे कि उनी फरिसी थिए। त्यसपछि पाउलले एक समयमा भर पर्ने छैटौं कुरा थियो जसको विषयमा भन्नु पर्ने हो भने मण्डलीलाई सताउने हो। पाउलले सोचे कि उसले परमेश्वरको इच्छाको पूरा गरिरहेका थिए जब उसले चर्चको मण्डलीको सतावट गरे। अन्य फरिसीहरू यरूसलेमबाट ख्रिस्टियनहरूलाई लखेटेपछि, धपाएपछि त्यहाँ आरामले बस्न चाहे, तर पाउले त तिनीहरूलाई पूरा संसारभरिबाटै जरै समेत खत्तम गर्न, नाश गर्न अठोट गरेथे। अनि त्यो नै उसको लक्ष्य र उद्देश्य थियो। जब उनी मण्डलीबाट सतावट र खेदो गर्न दमिश्कमा गइरहेका थिए, तर त्यहाँ बाटोमा उसले प्रभुको सामना गरे र आफ्नो जीवन त्यस क्षणबाटै बदले, यानी प्रभुलाई दिए। अनि एक समयमा पाउले भरोसा गर्ने सातौं कुरा थियो व्यवस्थामा भएको धार्मिकताको विषयमा भन्नु हो भने दोष रहित थिए। मित्र, यो कुराको ध्यान दिनुहोस्। उसले यो भन्दैनन् कि उनी पाप रहित र सिद्ध थिए। उनी भन्छन् कि उनी निर्दोष थिए। रोमी सात अध्याय सात पदमा पाउले आफ्नो कथाको भन्छन्, बिना व्यवस्था पाप भनेको के हो म जान्ने थिइन, किनकि तिमीले लोभ नगर्नु भनी व्यवस्थाले मलाई नभनेको भए लोभ लालच के हो म जान्ने थिइन। पाउले पाप रहित वा सिद्धताको दावी गर्दैनन्। यो आज्ञाले, यो व्यवस्थाले उसलाई आफ्नो पापको देखायो। उसको तात्पर्य के हो? व्यवस्थामा भएको धार्मिकताको विषयमा भन्नु हो भने दोष रहित थिए। अमित्र, उसको मतलब यही हो कि उसले आफ्नो पापको लागि परमेश्वरको सामने सम्बन्ध ठिकठाक गर्न, सही गर्न उचित बलिदान ल्याएथे। पाउल इमानदारी थिए। व्यवस्थाको सम्बन्धमा पाउल अति नै महान भक्त, आत्मिक व्यक्ति थिए। उससँग यो भन्ने बिल्कुल अधिकार थियो। भनिएको छ चार पदमा, तरै पनि मैले त शरीरमा पनि भरोसा राख्न सक्थे। यदि कसैले म शरीरमा भरोसा पर्न सक्छु भनी सोच्दछ भने म झन सक्छु। यसरी मित्र, पाउले आफ्नो धर्म, आफ्नो व्यवस्था प्रति अति नै धेरै सत्यनिष्ठा देखाए। उसले आफ्नो त्यस विश्वासको निम्ति कुनै पनि हदसम्म जान इच्छुक भए, अनि उसले त्यो गरे। उनले ख्रिस्ट येशूलाई र उहाँका अनुकरण गर्ने विश्वासीहरूलाई अति नै घृणा गरे, यति धेरै कि सारा ख्रिस्टियनहरूलाई पूरा संसारबाट नाम निशान नै नरहने गरी मेटाउन कोशिश गरिरहेका थिए। तर एक दिन प्रभु येशूले तिनलाई दमिश्कको बाटोमा भेट्नुभयो र पाउले आफ्नो त्यो भूतकालको, अतीतको धार्मिक निष्ठा प्रणालीको बदले, सात पदमा भनिएको छ, तर जुन कुराहरू मेरा निम्ति लाभ थिए तिनीहरूलाई मैले ख्रिस्टका निम्ति हानि सम्झे। हेर्नुहोस्, जब उसले वास्तविक सत्यताको आफ्नो जीवनमा पाए, तब उनले थाहा पाए कि जुन कुरा उनले भूतकालमा गर्दथे, जुन कुरा उनी प्रेम गर्थे, जुन कुरामा उनी जोशीला थिए, जुन कुरा उनी सम्झन्थे अति नै लाभको थियो, वास्तवमा त्यो त केही पनि रहेनछ, त्यो त व्यर्थ रहेछ। बरु ती कुराहरू वास्तविक सत्य, उद्धार, अनन्त जीवन पाउनदेखि, जीवनको खास अर्थ पाउनदेखि अलग गर्ने कुराहरू रहेछ। हेर्नुहोस्, जब उसले जीवित ख्रिस्टलाई जीवनमा पाए, उनको जीवनको दृष्टिकोण पूर्ण रूपमा बेग्लै भयो। अहिले पद सात र आठ बीच समयको अतिक्रमण छ। मलाई थाहा छैन समयको लम्बाई, तर म सोच्दछु कि यो समय उसको ख्रिस्टमा धर्मान्तरदेखि लिएर यो पत्र लेखिरहेको समयसम्म फैलिन्दछ। उनी सुसमाचारीय प्रचार यात्राहरूमा गएथे र अहिले रोममा जेलमा थिए। पाउलको ख्रिष्टमा विश्वासको परिवर्तन केवल क्षणिकको अनुभव मात्र थिएन। मित्र, ख्रिष्टमा विश्वासको परिवर्तन वा ख्रिष्टमा धर्मान्तर एक त्यो कुरा हो जुन तपाईसँग सधैँको निम्ति रहन्छ। यो केवल केही क्षणको निम्ति मात्र होइन, यद्यपि यो केही क्षणमै यसले तपाईँको जीवनमा स्थान लिन्छ वा हुन्छ जब तपाई आफ्ना पापहरूको पश्चाताप गरेर ख्रिष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्छ। तत्पश्चात यो आगे निरन्तर पूरा जीवनभरिको लागि जारी रहन्छ। पवित्रकरण महान भावनात्मक अनुभव होइन, यी परमेश्वरमाथि निर्भरतामा दिन प्रतिदिनको हृदय हो। पाउल भन्छन्, ख्रिष्ट येशूमा उसको विश्वासको क्षण पछि वा मन परिवर्तनद्वारा धर्मान्तरणको समयपछि उनी ख्रिष्टको निम्ति जिउँछन्। उसले ती सारा कुराहरूको हानि नोक्सान खपेका छन्। येशू ख्रिष्ट नै उसको सोचाइमा सबभन्दा धेरै महत्वको छ। ती कुराहरू जुन उसले एकपल्ट अति नै मूल्यवान महत्वपूर्ण विचार गर्दथे, अहिले उनी ती सबैलाई कसिङ्गर विचार गर्दछन्। मतलब व्यर्थका कुरा। उसले आफ्ना धर्मको कसिङ्गर हाल्ने भाँडोमा फ्याँकिदिए। उसले सारा ती कुराहरूको फ्याँकी थिए जुनमा उनी विश्वास र भरोसा गर्न गर्दथे। अहिले उनी प्रभु येशु ख्रिष्टलाई र उहाँलाई मात्र आफ्नो उद्धारको निम्ति विश्वास र भरोसा गर्छन्। एक महान प्रभुको दास डाक्टर क्यारोलको कथनको पढेको थिए, जसले भनेथे, जब मेरो ख्रिष्टमा विश्वासमा धर्मान्तर भएथ्यो मैले आफ्नो धर्मको गुमाए। आज धेरै मानिसहरू अरू त के चर्चमा ख्रिस्टियन हुँ भनाउँदाहरूले पनि पाउले जस्तै आफ्नो धर्मको गुमाउन आवश्यक छ र आफ्नो धर्म आफ्नो परम्पराको कसिङ्गर जस्तै विचार गर्न आवश्यक छ। पाउल निरन्तर उसलाई के भएथ्यो सो बारेमा आध्यात्मिक विज्ञान कथनसँग आफ्नो भनाइलाई जारी राख्छन्। पद नौमा भनिएको छ, व्यवस्थाबाट हुने आफ्नै धार्मिकता भएकोले होइन तर ख्रिष्टमाथिको विश्वासद्वारा हुने धार्मिकताको अर्थात परमेश्वरको धार्मिकताको आधारमा उहाँमा मलाई पाइयोस्। यो नै पद जन बुन्यान कहाँ आएथ्यो जब उनी एक रात अन्नको बारी खेतमा भएर हिँडिरहेका थिए। यो कुरामा अचम्म हुँदै कि कसरी उनी परमेश्वरको सामने खड़ा हुन सक्थे। उसले भने कि एकासी आकाशमा उसले आफैलाई देखे, केवल खाली एक पापी मात्र होइन तर आफ्नो शिरदेखि आफ्नो पैतालासम्म पूरा पापै पाप। उसले महसुस गरे कि उससँग केही पनि थिएन तर ख्रिस्टसँग येशूसँग चाहिँ सबै कुरा थियो। पहिलो खण्डमा भन्छन् व्यवस्थाबाट हुने आफ्नै धार्मिकता भएकोले होइन। उसले यहाँ स्पष्ट पार्दछन् कि उसको आफ्नै धार्मिकता व्यवस्थाबाटको हो, यो व्यवस्था पालन हो। उदाहरणको निम्ति उनले विश्राम दिन पालन गरेकोमा गौरव गर्न सक्थे तर पाउल अहिले भन्छन् कलिसी 2:16 विश्राम दिनहरूका विषयमा कसैले तिमीहरूको न्याय नगरोस्। मित्र, मैले सालभरमा धेरै पल्ट प्रचार गरे र म हप्तामा 5 दिन रेडियो कार्यक्रम दिन्छु। यी कुराहरूमा घमण्ड गर्न सक्थे तर यी कुराहरू उद्धारको निम्ति केही पनि गनिन्दैनन्। मेरो आफ्नै धार्मिकता चाहिँ व्यवस्थाको यानि विधिवादी धार्मिकता हो र परमेश्वरले पहिले नै घोषणा गरिसक्नु भएको छ कि हाम्रा सारा धार्मिकता उहाँको दृष्टिमा मैला थाङ्ना कपड़ाहरू जस्तै छन् अनि परमेश्वरले गन्ध कपड़ाहरूलाई लिनुहुने छैन, बरु उहाँले गन्ध फोरी पापीहरूलाई लिनुहुनेछ र उहाँले तिनीहरूलाई शुद्ध पवित्र सफा गर्नुहुनेछ। पाउले आफ्ना सारा धार्मिकताका आफ्ना दावाहरूको त्यागेका थिए। मित्र, यो पदको ध्यान दिऊ, भनिएको छ व्यवस्थाबाट हुने आफ्नै धार्मिकता भएको होइन तर ख्रिष्टमाथिको विश्वासद्वारा हुने धार्मिकताको अर्थात परमेश्वरको धार्मिकताको आधारमा उहाँमा मलाई पाओस्। विश्वासद्वारा चाहिँ महत्वपूर्ण शब्द हो। मित्र, त्यो मात्र एक साधन हो जुनद्वारा तपाईँ धार्मिकताको प्राप्त गर्न सक्नुहुन्छ। तपाईँ यसको निम्ति काम गर्न सक्नुहुन्न, तपाईँ यसलाई किन्न सक्नुहुन्न, तपाईँ यसको चोर्न पनि सक्नुहुन्न। तपाईँ खालि उहाँलाई विश्वास गर्नुहोस्, विश्वासद्वारा त्यो धार्मिकताको प्राप्त गर्नुहुनेछ। अन्तिम खण्डमा भन्छन् परमेश्वरको धार्मिकता जो विश्वासद्वारा प्राप्त हुन्छ। मित्र, त्यो परमेश्वरको धार्मिकता यस कारण आयो किनभने जब ख्रिष्ट क्रुसमा मर्नुभयो उहाँ तपाईँको पापको सजायको निम्ति मर्नुभयो र उहाँ तपाईँको धार्मिकताको लागि मृत्युबाट पुनः ब्युति उठ्नुभयो। के यो अद्भुत कुरा होइन र?
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौं। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।